بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الحمد لله كما هو أهل الصلاة والسلام على سيد المرسلين وخاتم النبيين أبي القاسم محمد وعلى آله الطيبين الطاهرين المعصومين سب کے دعا سرکار آقا امام زمان اللهم كل وليك الحجة بن الحسن صلواتك عليه وعلى في هذه الساعة وفي كل ساعة وليا وحافظا ودليلا وأينا حتى تسكنه أرضك طوى وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين صلوات پڑھے محمد وآل محمد بسم اللہ الرحمن الرحیم رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی اما بعد فقط قال سبحانه وتعالى في محكم كتابه بسم الله الرحمن الرحيم قد افلح من زكاها وقد خاب من دساها صلوات پر محمد وآل محمد دعا ہے پروردگار عالم ہم سب کی عبادتوں کو اپنی بارگاہ میں قبول فرمائے اور جس مقصد زندگی کی خاطر ان مجالس میں تشریف لاتے ہیں خدا ان مقاصد میں بھی ہم سب کو کامیابیاں نصیب فرما دے۔ قرآن مجید کا بہت ہی پیارا جملہ اور آیت کے قد افلح من زکاہا وقد خاب من دسہا، بتحقیق یقیناً کامیاب ہے وہ انسان جس نے اپنے نفس کا تزکیہ کیا، اور ناکام ہے وہ انسان جو غفلت کی زندگی گزارتا رہا۔ تو ہر علم کے حاصل کرنے سے پہلے اس کا تزکیہ ضروری ہے۔ کہ خمینی صاحب کا یہ جملہ ہے کہ فرماتے ہیں کہ اگر انسان علم فقہ حاصل کر لے، ہو سکتا ہے کہ یہی علم فقہ اسے جہنم میں لے جائے۔ انسان اگر علم اخلاق سیکھے، ہو سکتا ہے کہ یہی علم اخلاق اسے جہنم میں لے جائے۔ ہو سکتا ہے کہ انسان علم دین سیکھے اور شاید یہی علم دین اسے جہنم میں لے جائے۔ یہ ممکن ہے کہ کوئی قرآن کا حافظ بن جائے اور شاید یہی حفظ قرآن اس کے لیے باعث گمراہی بن جائے۔ کہ فرمایا جب تک انسان اپنا تزکیہ نہ کرے تب تک کوئی علم اسے فائدہ نہیں دیتا۔ جو خوارج جو اہل بیت کے مقابلے میں آ کے کھڑے ہو گئے تھے، کئی لوگ ان میں سے حافظ قرآن تھے لیکن علی کے مقابلے میں تلوار چلا رہے تھے۔ کربلا کے میدان میں آپ یہ مت سمجھیں کہ مد مقابل والے نماز نہیں پڑھتے تھے، سارے نمازی تھے۔ یہاں تک ملتا ہے کہ کئی ہزار لوگوں نے شب عاشور غسل شہادت کیا تھا کہ کل ہم حسین کو شہید کریں گے، اور اگر اس مقابلے میں مر جاتے ہیں تو ہم بھی شہید ہو جائیں گے۔ تو غسل شہادت کر رہے تھے نبی کے نواسے کو قتل کرنے کی نیت سے۔ تو علم انسان کو اتنا فائدہ نہیں دیتا۔ ہو سکتا ہے کوئی خطیب بن جائے، کوئی ذاکر بن جائے، کوئی عزادار بن جائے، کوئی حاجی بن جائے اور خود کو حاجی کہلوائے، لیکن شاید یہی حاجی کا نام جو ہے اسے گمراہی کی طرف لے جائے۔ کیونکہ یہ جو کچھ کر رہا ہوگا شاید اپنی ذات کے خاطر کر رہا ہو، شاید اپنے نام کے خاطر کر رہا ہو۔ تو فرمایا سب سے بڑا مجتہد بھی کیوں نہ ہو، کہ امام زمانہ نے بھی جو شرط بتائی تھی، سائنن لنفس تھا، یعنی جب تک اس کے وجود میں نفس کا تزکیہ نہیں ہے، جب تک خود کو پاک نہیں کرتا تب تک دنیا کا بہترین علم بھی اسے فائدہ نہیں دیتا۔ یعنی بندے کا اگر تزکیہ نہ ہو، وہ صحبت رسول میں بھی رہے پھر بھی منافق رہتا ہے، اور بندے کا تزکیہ ہو، نبی سے دور بھی رہا تھا لیکن نبی جب آئے تو نبی کو اس کی خوشبو آ رہی تھی۔ یہ تزکیے کا نتیجہ ہے کہ جو کربلا سے مولا حسین کے ساتھ کئی ایسے لوگ تھے جو چلے تھے لیکن شب عاشور مولا کو چھوڑ کے چلے گئے۔ جنگ امام حسن میں کتنے لوگ مولا کے ساتھ تھے لیکن انہی لوگوں نے مولا کے پاؤں سے مسلح بھی کھینچا تھا اور مولا کو زخمی بھی کیا تھا۔ یعنی جو لشکر ناصر بن کے آیا تھا وہی لشکر قاتل بننے چلا تھا، کیونکہ مولا کے ساتھ تو تھے لیکن وجود میں تزکیہ نہیں تھا۔ میں آسان سی مثال دے کر بیان کروں آپ کی نگاہوں میں، کہ دیکھیے ایک گلاس کا تصور کیجئے، اگر یہ گلاس نجس ہے تو اس کے اندر آب زمزم بھی جائے گا وہ نجس ہو جائے گا، نہر فرات کا پانی بھی جائے گا وہ نجس ہو جائے گا۔ تو اسی لیے سب سے پہلے ضروری ہے کہ گلاس کو پاک کیا جائے، اس کے بعد اس میں پانی ڈالا جائے۔ تو اسی طرح سب سے پہلے ضروری ہے کہ اپنے ظرف وجود کو پاک کرو، اور یہ ظرف وجود پاک ہو جاتا ہے، اب اس میں اگر عزاداری ڈالو گے، اب اس میں اگر حسین ابن علی کے غم میں گرے ہوئے آنسو ڈالو گے، اب جو نماز پڑھو گے، اب جو عبادت کرو گے، وہ عبادت بھی پاک و پاکیزہ عبادت ہوگی اور راہ خدا میں قابل قبول ہوگی۔ تبھی قرآن میں آواز آئی وَيُزَكِّيهِمْ وَيُعَلِّمُهُمُ الْكِتَابَ، اے حبیب پہلے ان کا تزکیہ کرنا پھر انہیں تعلیم دینا، کیونکہ تزکیے کے بغیر تعلیم کسی کام کی نہیں۔ اسی طرح اگر مومن اپنا تزکیہ نہ کرے تو اس تزکیے کے بغیر نہ مجلس سننے کا فائدہ ہے، نہ قرآن پڑھنے کا فائدہ ہے، نہ نماز پڑھنے کا فائدہ ہے، نہ کربلا جانے کا فائدہ ہے۔ اب بندے کا تزکیہ نہیں ہوگا، وہ قافلے میں جائے گا، ایک روٹی کی خاطر دوسرے مومن سے لڑے گا، ایک چائے کی کپ کی خاطر وہ لوگوں کو گالیاں دے گا، تھوڑی سی سہولت نہ ملی وہ لڑ پڑے گا، کیونکہ اس کا کیا نہیں ہے، تزکیہ نہیں ہے. یہ کربلا تو آیا ہے لیکن اسے یہ نہیں پتا کہ سفر زیارت یا سفر عبادت میں صبر بھی ساتھ میں ہوتا ہے، شکر بھی ساتھ میں ہوتا ہے. اگر بندے کا تزکیہ نہیں ہوگا، مسجد میں بھی ہوگا تو غیبت کرے گا، بندے کا تزکیہ نہیں ہوگا تو اپنے بڑوں کا احترام نہیں کرے گا. یہ علی والا ہوگا لیکن اگر تزکیہ نہ ہوگا نہ باپ کا احترام کرے گا نہ ماں کا احترام کرے گا. لیکن اگر وجود مزکی ہوگا، اس کا تزکیہ ہو چکا ہوگا، تو خدا اسے کبھی کبھی حور بھی بنا دیتا ہے. یہ حور کا تزکیہ تھا کہ جب امام نے کہا اے حور تجھ پہ تیری ماں روئے، جملہ تو حور بھی کہہ سکتا تھا لیکن حور نے اپنے نفس کو مزکی کیا تھا. کہا اے نفس ایک منٹ کے لیے رک جا، تیری ماں معمولی عورت ہے اور حسین کی ماں سیدۃ النساء العالمین ہے. اصل تزکیہ ہے بندے کا تزکیہ نہ ہو، بڑے سے بڑا عابد بھی بن جائے بندہ گمراہ ہو جاتا ہے. اب آپ کہیں گے مولانا دس منٹ سے تزکیہ کر رہے ہیں، یہ ہے کیا؟ تزکیہ ہوتا کیسے ہے؟ کیا یہ اپنے وجود کو دھونے سے ہوتا ہے؟ کون سا دنیا کا ایسا پانی ہے جس سے ہم خود کو دھوئیں تو تزکیہ ہو جائے؟ تو تزکیہ کون کر سکتا ہے؟ پہلے اس کی شرط ہو، پھر بتائیں کہ طریقہ تزکیہ کیا ہے. ہر چیز کی ایک کنڈیشن ہوتی ہے. میں آج دھیمے پڑھ رہا ہوں، طبیعت زیادہ مناسب نہیں تو زور نہیں لگا رہا، تو زور آپ اپنے کانوں پہ زور لگا کے سنیے یا لاؤڈ کی آواز تھوڑی بڑھا دیجیے. یہ صلوات پڑھے محمد والے محمد. تو تزکیے کی سب سے پہلی شرط یہ ہے کہ اپنے وجود میں ایک صفت کو پیدا کرو، اور اگر وہ صفت پیدا ہو گئی تو راہ تزکیے پہ چلنے کی صلاحیت رکھ سکتا ہے. اس صفت کا نام ہے اپنے وجود پر کنٹرول کا ہونا، اور یہ کنٹرول تبھی آتا ہے جب بندے کا ارادہ مضبوط ہو. اگر آپ کا ارادہ کمزور ہوگا آپ کا کنٹرول کمزور ہوگا، اور جب کنٹرول کمزور ہوگا تو آپ خود کو نہیں چلا رہے ہوں گے، کوئی اور آپ کو چلا رہا ہوگا. میں مثال دے رہا ہوں، آپ کسی سفر پہ جانے کا ارادہ کرتے ہیں، کسی چیز کو کھانے کا ارادہ کرتے ہیں، تو کبھی کبھی آپ کے دوست یا رشتہ دار کچھ ایسے مشورے دیتے ہیں کہ آدمی اس ارادے سے منصرف ہو جاتا ہے. اس کا مطلب اس کام میں جو میرا ارادہ تھا وہ بڑا کمزور تھا. لوگ فوراً میرے ارادوں کو کیا کر سکتے ہیں؟ بدل سکتے ہیں. کہ میں نے کسی مجلس میں مثال دی تھی کہ ایک یونیورسٹی نے بچوں پر ایک تحقیق کرنا شروع کر دی، کہ چھوٹے چھوٹے بچے تھے، ایک اسکول کے اندر گئے اور ان سب بچوں کو انہوں نے ایک ایک چاکلیٹ دی، اور بچوں کو بولا کہ بچوں اگر شام تک تم نے یہ چاکلیٹ نہ کھائی تو تجھے انعام میں 10 چاکلیٹ اور دی جائیں گی. اب یہ کیا چیک کر رہے تھے؟ بچوں کے ارادے کی مضبوطی کو چیک کر رہے تھے. کہ سب نے بولا ہاں بھائی چاکلیٹ نہیں کھائیں گے، لیکن سوال یہ ہے کہ کتنوں کو اس چاکلیٹ نہ کھانے پر اپنے وجود پر کنٹرول ہے؟ تو بچہ چاکلیٹ کے پیچھے اپنے ارادے کو توڑ دیتا ہے، اور بندہ بڑا ہو جائے تو رائے کی حکومت کے پیچھے اپنے ارادے کو توڑ دیتا ہے. ہر بندے کا ارادہ کہیں نہ کہیں ٹوٹتا ہے. ضروری نہیں کہ سب کی کمزوری چاکلیٹ ہو. کسی کی کمزوری چاکلیٹ ہے، کسی کی کمزوری گاڑی ہے، کسی کی کمزوری پیسہ ہے، کسی کی کمزوری عورت ہے، کسی کی کمزوری نگاہ حرام ہے. ہر بندے کی اپنی کمزوری ہے. تو جس کی جہاں کمزوری آتی ہے وہیں پر نفس اس کے اوپر سوار ہو جاتا ہے. اور یہ کب اپنی کمزوریوں کو اپنی مضبوطیوں میں بدلے گا؟ جب اس کا ارادہ مضبوط ہو جائے گا. تو کہا شام تک انہوں نے ویٹ کیا کہ دیکھیں کون سے بچے ہیں جو چاکلیٹ نہیں کھاتے. تو انہوں نے شام تک ویٹ کیا، اور جب شام کو آئے تو 27 بچے تھے. 27 بچوں کو چیک کیا، ہاں بھائی جو چاکلیٹ ہم نے صبح کو دی تھی لاؤ تاکہ اس کے بدلے میں 10 چاکلیٹ تمہیں اور دی جائیں. تو کہتے ہیں 27 میں سے تقریباً 21 یا 22 بچوں نے چاکلیٹ کھا لی تھی، 6-7 بچے اور تھے جنہوں نے چاکلیٹ نہیں کھائی تھی. پھر کہتے ہم نے 20 سال صبر کیا کہ دیکھیں جنہوں نے کھائی تھی وہ فیوچر میں کیا بنے. और जिन्होंने नहीं खाई थी वो फ्यूचर में क्या बने। और जब हमने चेक किया कि जिन्होंने चॉकलेट खा ली यानी जिनका इरादा कमजोर था उनमें से कोई ड्राइवर बना, कोई चपड़ासी बना, कोई पिज्जा बॉय बना, यानी सिंपल से काम करने वाले बने, और जिन बच्चों ने नहीं खाई थी जिनको कंट्रोल था कोई डॉक्टर बना, कोई इंजीनियर बना, कोई साइंसदान बना, कोई बिजनेसमैन बना। तो तभी मासूमीन फरमाते हैं 7 साल से लेकर 14 साल तक ये बच्चा तेरा गुलाम है। 7 से 14 तक इसके इरादे को मजबूत कर, अगर बचपने में मजबूत हो गया तो किसी मैदान से भागेगा नहीं। ये कुरान जो सिफात बताता है कि लोग मैदानों को छोड़ के भाग जाते थे, ये इरादे की कमजोरी है। अगर इरादा बंदे का मजबूत हो तो टूटी हुई तलवार से भी दिफा करता हुआ नजर आता है। अगर इरादा बंदे का मजबूत हो तो करबला सजती हुई नजर आती है। ये 72 वो थे जिनके इरादे मजबूत थे। जुहैर कैसा भी था, उसका मजहब क्या भी था उससे पहले, लेकिन हुसैन जानते थे कि जुहैर का इरादा मजबूत है, वहाब का इरादा मजबूत है, हुर का इरादा मजबूत है। अब अगर तू दीने बातिल पर भी है पर तेरा इरादा मजबूत है तो अहले बैत कोशिश करते हैं तुझे अपने मकतब में ला दें। मैं मिसाल दूं ना, 100 बंदे शिया हूं लेकिन इरादा कमजोर हो, लेकिन एक बंदा शिया ना हो किसी और मकतब में हो, तो बंदा कहेगा ये 1 मुझे दे दो, ये 100 ले लो, क्योंकि आज 7 होते हैं कल 7 नहीं होते। कभी बोलते हैं या अली गर्मी है, कभी बोलते हैं या अली सर्दी है। तब इमाम ने फरमाया कि जो शामी थे अमीर शाम के साथ उनके इरादे बड़े मजबूत होते थे, कि फरमाया जब वो अपने बातिल पे होते हुए बातिल पर इतनी मजबूती से खड़े हैं, तू हक पे होते हुए अपने हक के लिए क्यों नहीं लड़ता। तो ये सैयदा अगर दरबार में जा रही हैं, अहले बैत अगर करबला में आ रहे हैं, तो किसकी निशानी है? इरादे की मजबूती की निशानी है। तो जब तक बंदा अपना विल पावर मजबूत न करे तो इरादा अब मजबूत कैसे होता है, इसकी टेक्निक आपको बता दूं। मिसाल के तौर पर आपको कोई चीज़ खाने में बड़ी पसंद है, मसलन डेली बेसिस पे आप अपना मोबाइल बड़ा यूज़ करते हैं, 7 घंटे 6 घंटे 8 घंटे 2 घंटे, हर वो चीज़ जिसकी आपको आदत है। मसलन एक बंदे को मुर्गी पसंद है, एक बंदे को आइसक्रीम पसंद है, एक बंदे को चाय पसंद है, तो फरमाया कि जब भूख भी लगी हो और वो चीज़ सामने भी पड़ी हो और दूसरी चीज़ भी पड़ी हो, अब नफ्स कहेगा कि वो खाओ जो तुझे पसंद है। उस दिन नफ्स को बोलो कि नहीं, आज अपने इरादे पे चलूंगा, तेरे इरादे पे नहीं चलूंगा। तो 2 दिन वो चीज न खाओ जो तुझे पसंद है। तभी फरमाया कि मोमिन कम से कम हफ्ते में 1 रोजा, नहीं तो 15 दिन में 1 रोजा, नहीं तो महीने में 1 रोजा रखता है। ये रोजा अल्लाह ने क्यों वाजिब किया? ताकि साल में 1 महीना खुदा ट्रेनिंग देता है हमारे इरादों को मजबूत करने की। अब 1 महीना अल्लाह ट्रेनिंग देता है और जैसे ये महीना खत्म होता है तो उसके बाद हमें खुद खुद को ट्रेनिंग देनी होती है। देखिए, 1 महीना आप रोजा बड़ी आसानी से रख लेंगे, शुरू के 3-4 दिन में मसला होता है, लेकिन इरादा जैसे जैसे मजबूत होता जाता है वैसे वैसे रोजा रखना आसान हो जाता है। लेकिन यहां रमजान खत्म हुआ, यहां आप 3 दिन कभी इस रिश्तेदार के घर में, कभी उस रिश्तेदार के घर में ईद की दावतों को खाने के लिए चले गए। मैं मोमिनों को कहता हूं जब 3 दिन ईद के गुजार लो, मुझे 4th दिन रोजा रख के दिखाओ। बड़ा मुश्किल होता है। 1 महीना खुदा नफ्स को पतला करता है और मैं 3 दिन में से इतना मोटा कर देता हूं, इतना मोटा कर देता हूं कि 4th दिन रोजा रखना बड़ा मुश्किल हो जाता है। इसीलिए फरमाया कम से कम हफ्ते में 1 दिन रोजा रखो ताकि तुम्हारा नफ्स पर क्या रहे, कंट्रोल रहे। जो चीजें पसंद है 2 दिन के लिए उसको छोड़ दो। मसलन मोबाइल पर जो चीज ज्यादा इस्तेमाल करते हो, काम की भी नहीं है लेकिन वो तुम्हारी आदत बन चुकी है, तो इरादा बनाओ भाई 2 दिन मोबाइल इस्तेमाल नहीं करूंगा। तो आपको पता चलेगा ये काम मेरे लिए कितना मुश्किल है। मसलन मोमिन घर आता है, दिन में तू कितने घंटे बातें करता है, नियत कर लो कि मैं दिन में 1 घंटा मुख्तस है, इस 1 घंटे में किसी से बात नहीं करूंगा। इससे क्या होगा, जबान पर कंट्रोल होगा। अच्छा, 1 घंटे में क्या करूंगा, 1 घंटा किसी से बात नहीं करूंगा, हाथ में तस्बीह लीजिए, इस 1 घंटे में बस जिक्र परवरदिगारे आलम करूंगा। इससे आप जज कर सकेंगे कि मेरा इरादा कमजोर है या मेरा इरादा मजबूत है। अब बंदे का जब इरादा मजबूत हो जाता है, यानी कम से कम हफ्ते में एक रोजा रखे, अपनी जबान को एक घंटे के लिए हालत सुकूत में डाल दे और जिक्र खुदा में मशगूल हो जाए, ये जबान जब बाहर जाता है बोल दे भाई एक हफ्ता जब जाऊंगा निगाहों को झुका कर चलूंगा, तो पता चलेगा आंखों पर कंट्रोल है कि नहीं है। बंदा सुफरे पर बैठे खुद को पाबंद कर ले, मसलन डेढ़ रोटी से ज्यादा नहीं खाऊंगा, दो रोटी से ज्यादा नहीं खाऊंगा, फिक्स कर ले अपने ऊपर ना। मौला वसीयत करते हैं नज़्म उमूरकुम, अपने उमूर को नज़्म दो, नज़्म में ही तकवा है। जब तक नज़्म नहीं है बंदे को पता नहीं सुबह कितनी रोटियां खाता हूं, दोपहर को कितनी रोटियां खाता हूं, रात को कितनी खाता हूं, कोई नज़्म नहीं है। अब अगर बंदा मोटापे का शिकार है, आयतुल्लाह दस्तगैब के पास एक मोटा सा बंदा गया कि क़िबला कोई वजीफा दीजिए ताकि मैं पतला हो जाऊं, आगा ने कहा एक काम करो अपने हर लुक्मे पर इन्ना अनजलना पढ़ा करो, अपने हर लुक्मे पर। उसने कहा ठीक है मौलाना, और जब पढ़ना शुरू किया तो कहता है तो बड़ा मुश्किल काम है क्योंकि खाना सामने पड़ा हुआ है, पहले ये समझो एक इन्ना अनजलना में 10 लुक्मे खा जाता था, अब मौलाना ने कहा 1 लुक्मा खाना है। अब बंदा जितनी देर चबाता जाएगा इसका तकरीबन 20, 30 या 40 लुक्मों में पेट वैसे ही भर जाता था, क्योंकि डाइजेस्ट सिस्टम को देर से पता चलता है कि भर चुका है, ये 10 मिनट लेट अपने दिमाग को रिपोर्ट देता है। तब इमाम ने फरमाया अभी पेट में जगह हो तो खाने को तर्क कर दो। इससे क्या होगा, इंसान का इरादा मजबूत होगा, यानी हिर्स से गजा पैदा नहीं होगा, ये खुद अपने हिर्स को क्या करेगा, कंट्रोल करेगा, और इस कंट्रोल से इसका इरादा मजबूत होगा। अब जब पेट पर इरादा मजबूत हो गया, आंखों के लिए इरादा मजबूत हो गया, राहों के लिए इरादा मजबूत हो गया, इसने हफ्ते में एक रोजा रखा, महीने में 2 रोजे रखे, अब इसका इरादा मजबूत हो गया। जब इरादा मजबूत हो जाए अब तज़किया शुरू हो जाता है, जब आपने समझ लिया अब जो मैं कहूंगा मेरा बदन वो करेगा, उसके बाद अब तज़किये के राह पे चलते हैं। और तज़किये की इब्तदा होती है हासिबु कबल अन तुहासिबु, मुहासिबे से शुरू होती है। कई मोमिन जिस तरह अपने बिजनेस का हिसाब किताब करते हो कि कितना पैसा आया और कितना पैसा गया, तुमने एक रजिस्टर बनाया हुआ है कि इनकम इतनी हुई है, इन्वेस्ट इतना हुआ है। इसी तरह ये जो खुदा ने तुझे आजाद दिया है, ये अल्लाह ने तेरे ऊपर इन्वेस्ट किया हुआ है, तुझे आंखें दी हैं, तुझे जबान दी हैं। आयतुल्लाह अमीनी फरमाते थे एक हफ्ते के लिए मैं बीमार हुआ और अल्लाह ने कैसी बीमारी दी जिससे मेरा छोटा पेशाब जो था वो बदन से खारिज नहीं होता था। कहते हैं हॉस्पिटल में एडमिट हुआ, एक हफ्ते का बिल मशीनों के जरिए से इन्होंने मेरे बदन से निजासत को खारिज किया, तकरीबन 6 लाख 7 लाख का बिल आया, फिर अल्लाह ने शफा दी। अब मुसल्ले पे जब भी जाता था शुक्र खुदा करता था कि खुदाया अगर बंदा हॉस्पिटल में चला जाए तो इसी चीज को खारिज करने के लिए 7 लाख देने पड़ते हैं और तूने फ्री में मुझे इतने सिस्टम दिए हुए हैं। बंदे का एक दांत गिर जाए, नकली दांत जाके लगवाओ तो कितने पैसे देने पड़ते हैं, लेकिन तूने मुझे 32 दांत फ्री में दे दिए। बंदा गंजा हो जाए तो जाकर बाल लगवाए तो पता चलता है कितने पैसे दिए जाते हैं, लेकिन अरे खुदा ये बाल काटता था फिर तू दोबारा देता था, फिर मैं काटता था फिर तू दोबारा देता था, यानी अल्लाह जितना कुछ दे रहा है फ्री में दे रहा है ना। अल्लाह ने हमारे ऊपर इन्वेस्ट किया हुआ है। अब सवाल यह है कि जो चीजें अल्लाह ने दी हैं तू उनको किस जगह पे लगा रहा है, उसका मुहासिबा करना शुरू कर दे कि ये आंखें अल्लाह ने फजूल कामों के लिए नहीं दी है, ये तेरे इमाम जमाना की ज्यारत के लिए दी हैं, ये जबान फजूल बोल बोलने के लिए अता नहीं की गई, ये जबान जिक्र खुदा करने के लिए दी गई है, ये कान किस लिए नहीं दिए कि तू गुनाहों की आवाजें सुने, ये इसलिए दी है कि तू हुसैन की मजलिस में आए, जिक्र हुसैन सुने, कुरान की तिलावत सुने, मासूम का कलाम सुने, अच्छी अच्छी बातों को सुने। ऐ जिस्म को हैफ न किया कर, इसे बर्बाद न किया कर, अगर बंदा ऐसी चीजें खाए जिससे जिस्म को नुकसान हो, इससे सवाल होता है। अब हम कई जगहों पे मोमिनीन न्याज खिलाते हैं, 2 दिन हमारी तबीयत खराब हो जाती है, मैं परेशान होता हूँ भाई। एक मोमिना ने, मैंने कहा भाई ये न्याज बनवाया कहाँ से, क्या मौलाना आप घर में कौन बनाए, 7-8 हज़ार दे दिए, एक देख बनकर आ गई। अब इसे ये नहीं पता मसाले कौन से डले हैं, यानी हम न्याज बनाकर लोगों को बीमार कर रहे हैं। ये जिस्म जिसकी हिफाजत करनी है, आज मज़े की खातिर ये बीमारियाँ किसी बंदे की जिगर ख़राब हो जाए, आपको ये नहीं पता तेल कौन सा डल रहा है, कौन से मसाले हम इस न्याज में डाल रहे हैं, तो कुरान का हुक्म है कि इंसान जब खाओ तो देख कर खाओ कि क्या खा रहे हो, और ऐसा ना हो कि कयामत में मलाइक पकड़े मिसकाल ज़र्रतिन, एक जर्रे जर्रे का खुदा सवाल करेगा, जिसका मोमिन ने सोचा नहीं होगा अल्लाह इसका सवाल करेगा, अल्लाह वो सवाल करेगा। मिसाल के तौर पर अगर चलते चलते हमने कोई ऐसा जुमला कस दिया किसी मोमिन पर और उस मोमिन का दिल दुखा, अल्लाह कयामत में कहेगा तूने फला जगह पे फला जुमला कहा था, फला मोमिन का दिल दुखा था, ये परेशान हो जाएगा कहे खुदा जिसका मैंने सोचा भी नहीं था, यहाँ को उस चीज़ का हिसाब किताब लिया जा रहा है। तो हम गौर व फिक्र नहीं करते कि जो लोगों को खिला रहे हैं क्या खिला रहे हैं। खाना सही भी होना चाहिए, सालिम भी होना चाहिए, जो हम इस्तिलाह इल्मी इस्तेमाल करते हैं, हलाल भी होना चाहिए, तय्यब भी होना चाहिए, ताहिर भी होना चाहिए। अब हमारे खाने हलाल तो हैं लेकिन सवाल ये तय्यब भी हैं कि नहीं, ताहिर भी हैं कि नहीं। तय्यब का मतलब यह है कि ये खाना मुजर ना हो, लोगों को नुकसान न दे। आज जो अल्लाह ने हमें ज़िंदगी 90 साल की दी है लेकिन हम गलत चीज़ें खाकर अपनी ज़िंदगियों को 60 साल पे ला लेते हैं। भाई अमेरिका वाला, इंग्लैंड वाला, ईरान वाला 75 साल ज़िंदगी गुजार देता है लेकिन पाकिस्तान वाले 60 साल में 55 साल में इसको अटैक हो जाता है, बंदा मर जाता है। क्यों ऐसा है? अल्लाह ने तो इतनी ज़िंदगी नहीं रखी, ये मुअल्लक मौत है जो अपने हाथों से हम अपनी ज़िंदगियों को तबाह करते हैं। मासूम फरमाते अली वाला जितनी लंबी ज़िंदगी जिए उतने सवाब कमाएगा ना, और जितना सवाब कमाएगा आखिरत में उतना अजर है। ये जवान जवान बच्चे मर जाते हैं क्योंकि हमने ज़िंदगी अहलु बैत से कुछ सीखा नहीं है। ज़िंदगी अहलु बैत सिर्फ दुआए अरफा का नाम नहीं है, ज़ियारत आशूरा का नाम नहीं है, दुआए कुमैल का नाम नहीं है, इस मजलिस का नाम नहीं है। ज़िंदगी अहलु बैत का मतलब ये तुम्हारे घर में सुफरे भी ऐसे होने चाहिए जैसे अहलु बैत के थे, ग़िज़ा भी वो होनी चाहिए जो अहलु बैत बताते हैं, तय्यब होनी चाहिए, सही सालिम ग़िज़ा होनी चाहिए, यानी मजलिसें भी मज़े के लिए सुने, खाने भी मज़े के लिए खाएं। हर चीज़ में इंसान मज़े की तलाश में है, फ़ायदे की तलाश में नहीं है कि मुझे किस चीज़ से कितना फ़ायदा हो रहा है, कि मेरे जिस्म को भी फ़ायदा हो, मेरी रूह को भी फ़ायदा हो। रब्बना आतिना फिद्दुनिया हसना व फिल आखिरति हसना, ये कमाल कुरान है कि जितनी मरतबा कुरान में लफ्ज़ दुनिया आया है उतनी मरतबा कुरान में लफ्ज़ आखिरत आया है। यानी जितना अपनी दुनिया के लिए मेहनत करो उतनी ही अपनी आखिरत के लिए मेहनत करो। ये अमानत इलाही है जो अल्लाह ने जिस्म दिया है, लेकिन हम जिस्म का ख्याल नहीं रखते। एक बंदा खा खा कर मोटापे में चला जाए, हाँ ये हराम है अपने जिस्म का ख्याल ना रखना, डेली चहलकदमी ना करना। खाने खाने के बाद बंदे को वॉक करनी चाहिए ताकि इसका सालिम जिस्म जब इबादत करता है तो लज्जत मिलती है। बड़ा गहरा कनेक्शन है जिस्म और रूह का। बंदे को बुखार हो से नमाज पढ़ने में मज़ा नहीं आता, बंदा बीमार हो से इबादत करने में मज़ा नहीं आता, क्योंकि जिस्म का ताल्लुक है रूह के साथ। लेकिन अगर जिस्म सही सालिम व तरावत के साथ होगा तो रूह को भी क्या आएगा, मज़ा आएगा। तो सालिम जिस्म और सालिम रूह ये दोनों मिलती हैं। तज़किया सिर्फ गुनाहों से बचने का नाम नहीं, ये भी गुनाह है अगर मैं सुफरे पर कोई ऐसी चीज़ खा रहा हूँ जो हलाल तो है लेकिन मेरे जिस्म को नुकसान दे रही है। हमने जिस्मों को गंदगियों में आदि किया हुआ है। फरमाए मोमिन देखा कर अब ये तय्यब है। ताहिर का मतलब क्या है? एक खातून थी रसूल खुदा के पास, रसूल खुदा ने कहा क्या करते को, या रसूल अल्लाह मैं बाजार में चीजों को बेचती हूं, या रसूल मेरी कमाई हलाल की है ना? कहा हलाल की तो है लेकिन ये बता जब अजान की आवाज आती है क्या तू चीजें बेचती रहती है या घर जाके नमाज पढ़ती है? कहने लगे या रसूल अल्लाह अब नमाज जाऊंगी आऊंगी लोग चले जाएंगे लिहाजा कारोबार वहीं का वहीं रह जाएगा, मैं पढ़ती तो हूं लेकिन पहले कारोबार करती हूं 5-6-4 घंटे के बाद जाके नमाज पढ़ती हूं। फरमाया तेरा रिज्क हलाल तो है पर न तय्यब है न ताहिर है। ये शराइत है, हर चीज का असर होता है। ईरान के बहुत बड़े आलिम 2-3 किलोमीटर पैदल चल के एक नानवा से जाके रोटी लेते थे। शागिर्दों ने कहा आपके मोहल्ले में एक नानवा, इससे क्यों नहीं रोटी लेते, तंदूर वाला उससे क्यों लेते हैं? फरमाया मैं उसे जानता हूं, वो तहज्जुद गुजार भी है, नमाजी भी है। तो जब ऐसा बंदा रोटी बनाता है उसकी रोटी में भी असर होता है। इतनी एहतियात करते थे उलमा चलते फिरते, अब बंदा रास्ते में जाता है पता नहीं किस होटल पे रुकता है, कहाँ से खाना खाता है, मजे के लिए से पता नहीं मैं कहाँ कहाँ से। अब इन चीज़ों का असर होता है, जब असर होता है तो न दुआ में मज़ा आता है बंदे को, न नमाज में मज़ा आता है, न जिक्र खुदा में मज़ा आता है। तो पहले हासिबू कबल अंत हासिबू, इससे पहले कि तुम्हारा हिसाब व किताब कोई और करे तो खुद अपना हिसाब व किताब करना शुरू कर दे। अब छोटे बच्चे ना, उनको एक डायरी दो, उस डायरी में एक चार्ट बनाओ, जैसे होता है ना सैटरडे संडे मंडे ट्यूसडे वेनसडे, इसी तरह इस बच्चे के लिए चार्ट बनाओ। एक में लिखो आँख, एक में लिखो जबाँ, एक में लिखो कान, एक में लिखो पेट, एक में लिखो कदम, एक में लिखो हाथ। अब बच्चे को कहो सुबह से शाम तक अगर तुमने कोई गंदा जुमला बोला है, अम्मा से बदतमीज़ी की, बाबा से बदतमीज़ी की, यहाँ पर टिक मार्क कर दो, एक रेड निशान लगा लो कि तुमने ये बदतमीजी की। लेकिन अगर तुमने अच्छा काम किया है वहाँ पे अच्छा मार्क लगा दो। तो ये पूरे हफ्ते में बच्चा कैलकुलेशन करे कि आज मैंने कितने गंदे जुमले बोले थे, कितने अच्छे जुमले बोले थे। तो जब तू हिसाब करता जाएगा खुदा तुझे नेक बनाता जाएगा। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। एक जवान रसूल खुदा के पास आया, देखिए वो इसी तरह इन्हीं फार्मूलों के जरिए से लोगों की जिंदगियों को बदल देते थे। लेकिन जहन में रखिए, मैंने कहा पहली शर्त है कंट्रोल। अगर इरादा बंदे का कमज़ोर है बंदा कुछ भी नहीं कर सकता। असल इरादे की मजबूती है और इरादा प्रैक्टिस से मजबूत होता है। उलमा अखलाक मिसाल देते हैं, जिस तरह बॉडी बिल्डिंग करते हैं ना, अब एक दिन में तो डोले नहीं बनते ना। है कोई ऐसा बंदा जो दो दिन में बॉडी बिल्डर बन जाए? नहीं। क्यों नहीं बनते? क्योंकि ये मसल्स हैं। जितनी मसल्स में रिपीटेशन होगी, जितनी रिहर्सल होगी, जितनी एक्सरसाइज को रिपीट करते जाओगे, वैसे तुम्हारे मसल जो हैं बोल्ड होते जाएंगे और बॉडी बनती जाएगी। इसी तरह आपके ब्रेन के मसल्स हैं और ये भी तभी मजबूत होते हैं जब आप एक काम को रिपीटेडली क्या करते हो, करते हो। और इल्म अखलाक में कम अज कम किसी काम को अपने वजूद का हिस्सा बनाने के लिए 40 डेज की जरूरत है, यानी 40 दिन तक अगर बंदा कोई अमल करे ये उसके वजूद का हिस्सा बन जाता है। दो दिन नमाज शब पढ़ो, तीन दिन नमाज शब पढ़ो, फायदा नहीं, फिर छूट जाएगी। कम अज कम 40 दिन बंदे को पाबंदी से पढ़नी पड़ती है। इसी तरह रोजा है, इसी तरह बुरी आदत है, इसी तरह अच्छी आदत है। बस एक बंदा सिगरेट पीता है, कहते हैं मौलाना आदत निकालनी है, मिनिमम 40 डेज है। 40 दिन अगर आदत निकल गई तो बंदे की आदत निकल गई। लेकिन अगर 40 दिन तक तुमने कंट्रोल नहीं किया, बाबा अदना मूसा सलासीन लैला व अतममना हो बेआशर, ये 40 का आदत बड़ा अहम है। हर इस्लामी चिल्ला, हर इबादत जो काटी जाती है उसका आदत या 7 होता है या 21 होता है या 40 होता है। तो जब तक 40 दिन इंसान किसी काम को मुसलसल न करे तब तक फायदा नहीं होता। कि अगर इमाम ज़माना की ज्यारत चाहिए तो कुछ रिवायात में है कि 40 सुबह ज़ियारत इमाम ज़माना पढ़े, कुछ में यह है कि 40 हफ्ते इबादत करे तो खुदा क्या करता है, मौला की ज़ियारत नसीब करवाता है। तो रिपीटेशन बंदे के वजूद में जितनी आएगी इसी तरह उसके ब्रेन के मसल्स क्या होंगे, मजबूत हो जाएंगे। और जब ब्रेन के मसल्स मजबूत हो जाएंगे, अब जिस तरह हाथ में ताकत नहीं होती 5 किलो का वजन उठाए, लेकिन आपने मुसलसल से आदत दिलवाई आदत दिलवाई, यहाँ तक कि यह 25-30 किलो का वजन उठा लेता है। इसी तरह इंसान के ब्रेन में अदम बर्दाश्त होती है, लेकिन जितना बर्दाश्त करता जाता है सब्र की ताकत बढ़ती जाती है, कुव्वत सब्र बढ़ती जाती है। इसी तरह इसके ब्रेन के मसल्स मजबूत हो जाते हैं और इसका इरादा भी क्या हो जाता है, मजबूत हो जाता है। और मजबूत इरादे वाले लोग इनकलाबों को बपा करते हैं, कमजोर इरादे वालों को बपा नहीं करते। दुश्मन उसे खरीदता है जिसका इरादा कमजोर है, दुश्मन उसे डराता है जिसका इरादा कमजोर है, दुश्मन उसे झुकाता है जिसका इरादा कमजोर है। लेकिन जिसका इरादा मजबूत हो जाता है उसका सर कट भी जाए फिर भी नोके नेजा पे तिलावत में मशगूल रहता है। इरादे की मजबूती है। जवान आया, या रसूल अल्लाह गुनाह की आदत है, क्या करूं? अब अहले बैत लोगों को परखते थे, इसके अंदर इरादे की मजबूती की निशानियां भी थी, दूसरा इसके अंदर अदब रसूल भी था। रसूल खुदा ने कहा मैं नहीं कहता कि ये गुनाह करो या ये गुनाह ना करो, ना ही मुझे बताओ कि तेरी बुरी आदतें क्या हैं, बस एक काम किया करो। कौन सा? کر روز آؤ اور صبح سے لے کے شام تک اپنی روٹین مجھے بتایا کرو. اس نے کہا یہ تو مسئلہ آسان ہے, رسول خدا نے بڑا اچھا فارمولہ دیا ہے, مجھے یہ بھی نہیں بولا. مثلاً مثال دے رہا ہوں, یہ گناہ بھی نہ کرو, یہ گناہ بھی نہ کرو, وہ گناہ بھی نہ کرو. کہتا اب گھر گیا, رات کو سکون سے سویا, صبح اٹھا اپنے کام کے لیے, اب جو بری عادت تھی جب اس کو کرنے کے لیے نکلا تو فوراً ذہن میں خیال آیا شام کو نبی کو رپورٹ دینی ہے. تو اس نے کہا چلو آج نہیں کرتا, کیسے بتاؤں گا میں نے یہ گناہ کیا ہے. پھر شام کو جو بری عادت تھی دوسری اس کی طرف جانا چاہا, پھر دماغ میں بات آئی بھائی شام کو رسول. اس نے کہا میں تو پھنس گیا, یہ تو رسول نے بڑا مجھے پھنسا دیا. رات کو کہ رسول خدا نے کہا بتاؤ صبح سے لے کے شام تک کیا کیا. کہ رسول اللہ کام پہ گیا, ماں سے ملا, بیوی بچوں کے لیے سامان لیا, یہ کیا وہ کیا. کہا الحمدللہ کل پھر آنا. اس نے کہا یہ تو اچھا رسول نے مجھے پھنسا دیا ہے, میں سمجھا ایک دن بتانا ہوگا, یہ تو ہر روز بتانا پڑ رہا ہے. کہتا دوسرے دن اٹھا, پھر کھچا ہوا جو گندی عادت تھی وہ کام کرنے کے لیے جا رہا, پھر ذہن میں خیال رہے کیسے کرو گے, شام کو رسول خدا کو بتانا ہے. کہ اس نے کہا چلو آج پھر نہیں کرتا. اس طرح رسول نے کہا پھر مجھے بتاؤ تو نے کیا کیا. صبح سے شام تک یہ کہ اچھا کل پھر آ کے بتانا. کہتا یہاں تک کہ 40 دن گزر گئے. 40 دن روز بلاتے تھے بتاؤ تو نے کیا کیا, میں یہ کیا رسول اللہ, کیا کیا یا رسول اللہ یہ کیا. کہ 41ویں دن جب رسول کے پاس آیا, رسول خدا نے کہا جوان تو تو بولتا ہے تو بڑے گناہ کرتا ہے, 40 دن سے آ رہا ہے مجھے تو ایک برائی بھی نظر نہیں آئی. کہا یا رسول اللہ گناہ کیسے کرتا جب ڈیلی آپ کو آ کر رپورٹ دینی تھی. کہا اب چلا جا, جو تیری عادت تھی وہ عادت تیرے اندر سے نکل چکی ہے, اب کبھی وہ عادت پلٹ کے نہیں آئے گی. تو یہ حاسبو قبل ان تو حاسبو آئے. کہ اے مومن ڈیلی اپنے مصلی پہ بیٹھ جا, آج رسول کا جانشین کون ہے, پردے غیب میں تیرا امام ہے. اگر ادب و احترام امام زمانہ ہوگا, روزانہ بیٹھ جا مصلی پر اور 10 منٹ 15 منٹ صبح سے لے کر شام تک تم نے جو کچھ کیا ہے اپنے مولا کو بتانا شروع کر دے. یہ نماز تہجد کا اصل راز یہی ہے نا, کہ فرمایا ایک ہاتھ کو بلند کر, 21 مردوں کے نام لے, 21 زندوں کے نام لے, اور 300 مرتبہ بولو الہی العاف الہی العاف الہی العاف. ہر الہی العاف پہ اپنے گناہوں کو یاد کرنا شروع کر دے تو بندے میں ادب ہوگا, کہے گا صبح گناہ کروں گا کیسے کروں گا, اور شام کو کس منہ سے کہوں گا الہی العاف, یعنی صبح گناہ کروں اور شام کو رات کے اندھیروں میں جا کر اللہ سے ڈرامے بازیاں کروں کہ الہی العاف. اگر اس میں اس کا ضمیر بیدار ہوگا اس سے شرم آئے گی کہ رات کے اندھیرے میں مجھے اللہ کی دربار میں جانا ہے اور کس طرح یہ دعائیں کروں گا. تو یہ نماز تہجد بندے میں حضور کو پیدا کرتی ہے. اس کی اہمیت اتنی ہے کہ امام حسین فرماتے ہیں بہن زینب مجھے نماز تہجد میں یاد کرنا. کیا مولا حسین کو ضرورت ہے کہ کوئی مولا کو یاد کرے؟ یہ پیغام ہمارے لیے تھا کہ جن سے محبت کرتے ہو نا, ماں باپ کا حق ہے اولاد پر, ماں کا حق ہے اولاد پر. اگر یہ ماں دنیا میں ہے تب بھی حق ہے, اگر دنیا سے چلی جاتی ہے تب بھی حق ہے, اور حق تب نبھاتا ہے جب تو اپنی عظیم ترین عبادت میں اپنی مرحومہ ماں کو یاد کرے. کہے خدا میری ماں کو بخش دے, میرے والد کو بخش دے, میرے مرحوم بھائی کو بخش دے, کیونکہ ان کو بخشش کی ضرورت ہے. اب یہاں تیرے اندر ایثار کا جذبہ بیدار ہوتا ہے. اگر اپنے لیے بھی نماز تہجد میں نہیں اٹھ رہا, کم از کم اپنے مرحوم ماں باپ کے لیے اٹھ کے کھڑا ہو جا, تاکہ خدا رات کے اندھیروں میں تیرے الہی الف کہنے سے ان کے گناہوں کو بخش دے. اس نے خود حکم دیا ہے 21 مردوں کا نام لے, 21 زندوں کا نام لے. دوسرا اس سے صلہ رحمی پیدا ہوتی ہے, کوئی رشتہ دار ہے نا اس سے تو ناراض ہے, اس کا نام لے, اے خدا اسے بھی بخش دے. ایک مومن ہدایت یافتہ نہیں ہے اس کا نام لے, ہر وہ مومن جس کے لیے تو سمجھتا ہے یہ گمراہی کے راستے پر ہے اس سے دعا کر کہ اللہم اغفر ہو, خدا اسے بھی بخش دے, اسے بھی بخش دے. اور جو مرحومین دنیا سے چلے گئے یہاں پر بھی صلہ رحمی ہے, یعنی مرنے کے بعد تو روزانہ رات کو ان کو کیا کر رہا ہے, یاد کر رہا ہے, اور جب تو یاد کرتا ہے تو تمہارا شمار مومنوں میں ہو جاتا ہے. پھر دنیا میں کہیں بھی کوئی بھی مومن اگر یہ دعا کرے کہ اللہم اغفر للمؤمنین والمؤمنات والمسلمین والمسلمات, جہاں جہاں پر یہ دعا ہوگی وہاں وہاں پر تیرا نام بھی شامل ہو جائے گا, کیونکہ اگر تو ان کے لیے دعا کرتا ہے تو خدا اپنے بندوں کے ذریعے سے تیرے حق میں دعائیں کرواتا ہے. صلوات پڑھے محمد وآل محمد. تو خلاصہ گفتگو یہ کہ جب تک تزکیہ نہ ہو تب تک مجلس کا کوئی فائدہ نہیں ہے. اور امام خمینی فرماتے ہیں, کم از کم فرماتے ہیں, میں خود خمینی ہفتے میں دو مرتبہ درس اخلاق سنتا ہوں. بعثتو لأتمم مکارم الاخلاق. آج طلاقیں کیوں ہیں؟ اخلاق کی کمی کی وجہ سے. آج رشتوں میں دوریاں کیوں ہیں؟ اخلاق کی کمی کی وجہ سے. آج شیعہ شیعہ کو گالی کیوں دے رہا ہے؟ اخلاق کی کمی کی وجہ سے. آج بچوں میں والدین کا احترام کیوں نہیں؟ اخلاق کی کمی کی وجہ سے. ہاں, مال کی خاطر بھائی بھائی سے لڑ پڑا ہے, دولت کی خاطر یہ رشتہ دار ایک دوسرے کے دشمن بن چکے ہیں. ارث کے مسائل جب ہم سنتے ہیں تو اتنی پریشانیاں کہ مومن مومن کا چہرہ دیکھنا پسند نہیں کرتا. ایک ٹکڑے زمین کی خاطر, چند لاکھ پیسوں کی خاطر, اور آتا ہے عاشورہ کے دن کہتا ہے, انی سلمون لمن سالمکم وحرم لمن حاربکم. مولا میں ہر اس سے محبت کرتا ہوں جس سے آپ محبت کرتے ہیں. وہاں فرماتے تو جھوٹ بول رہا ہے, اگر تو میری خاطر محبت کرتا تو اس سے بھی محبت کرتا نا جس نے تیرا مال کھایا ہے, جس نے تیری زیادتی کی ہے, تو اس سے نفرت کیوں کرتا ہے اپنی ذات کی خاطر. وحرم لمن حاربکم, مولا ہر اس شخص سے نفرت کرتا ہوں جس کے دل میں آپ کی نفرت ہے. تو محبتوں اور نفرتوں کا معیار خدا اور اہل بیت ہے, تیری اپنی ذات نہیں ہے. دل کے آئینے کو صاف کر, اور اس میں بس چہرے خدا ہونا چاہیے, وجہ حسین ہونا چاہیے. اور جب یہ دل پاک ہو جائے اب اس آئینے میں انسان کو زیارت امام حسین بھی نصیب ہوتی ہے. آئیے دلوں کو کربلا لے کر چلیں اور دعا کریں کہ پروردگار عالم ہمیں ایسا بنائے جیسا امام حسین ہمیں دیکھنا چاہتے ہیں. کچھ وہ ہیں جو مولا حسین کو سلام کریں, اور کچھ وہ مومنین ہیں جنہیں اہل بیت سلام کرتے ہیں. ایک بوڑھا زائر امام کا, ابھی زائر بنا نہیں تھا لیکن تمنائے زیارت تھی, اس نے دیکھا کہ اربعین کے دن قریب ہیں, لوگ کربلا جا رہے ہیں. رات کو مصلے پہ بیٹھ کر رو کر کہنے لگا کہ مولا آپ تو کریم ہیں نا, کریم تو وہ ہوتا ہے جس کے در سے کوئی خالی ہاتھ نہ جائے. مولا پھر کیا آپ کی زیارت صرف امیروں کے لیے ہے؟ آپ کی زیارت صرف ان کے لیے ہے جو صاحب حیثیت ہیں, اور ان کے لیے ہے جو جن کا جسم صحیح سا؟ مولا میں بوڑھا, میرا کوئی رشتہ دار نہیں, مال ہے نہ دولت ہے نہ جسم میں صحت ہے, مولا میں آپ کی زیارت کے لیے نہیں آ سکتا. تو کیا میں مر جاؤں گا اور میرے نام اعمال میں لکھا جائے گا؟ اس نے حسین کی ایک بھی زیارت نہیں کی تھی. رو کر سو گیا, خواب کے عالم امام حسین کو دیکھا. مولا نے فرمایا زائر ہم کریم ہیں, کس نے کہا کہ ہم نے تجھے اپنی زیارت سے محروم کیا ہے؟ ایک تو خواب کے عالم میں مجھے دیکھ رہا ہے, دوسرا اگر دل تڑپے میری کربلا کے لیے تو جب چاہو جہاں چاہو میری زیارت کا ثواب اپنے نام اعمال میں ڈلوا سکتے. کہ مولا وہ کیسے؟ بنا کربلا ایک, اگر کربلا آ سکتا ہے حد الامکان کوشش کر میری زیارت آ کر کر, لیکن کوئی مجبوری ہے تو واقعاً نہیں آ سکتا, اور دل تڑپ رہا ہے حسین کے لیے کہ مولا اگر کل مر جاؤں گا نام اعمال خالی رہے گا کہ میں نے حسین مولا کی ایک بھی زیارت نہیں کی. کہ اب جب بھی دل کرے نا میری زیارت کو تو خلوص دل سے مجھ حسین کو ایک سلام کر لیا کر, یہ کریم گھرانہ ہے. ایک سلام, خلوص دل سے مجھ حسین کو ایک سلام کر لیا کر. کہا مولا کیا سلام کروں گا ثواب مل جائے گا؟ امام نے فرمایا ایک نشانی ہے, اگر وہ آ جائے نا تو سمجھنا تیرا سلام بھی آ گیا اور تجھے زیارت کا ثواب بھی مل گیا. مولا وہ کون سی نشانی ہے؟ بے چین ہوا مولا بتائیے وہ کون سی نشانی ہے. فرمایا جب مجھ حسین کو سلام کرو نہ چاہتے ہوئے تیری آنکھوں سے آنسو گر پڑیں. دو رونے ہوتے ہیں, ایک بندہ چاہ کر روتا ہے मुझे नहीं पता जो पहली मर्तबा करबला गए उनका एक्सपीरियंस क्या था। अक्सर लोग कहते मौलाना जब हुसैन की जरी पे निगाह पड़ी ना खुद ब खुद रो पड़े थे, यानी इरादा भी ना किया था कि हम रोएं, लेकिन दिल ऐसे टूटा था, यानी दिल टूट जाता है तो बंदे की आंख से बारिश की तरह पानी के कतरात और आंसू गिरना शुरू हो जाते अगर न चाहते हुए। किसी ने कहा मौलाना करबला जाते हैं इज्न दुखूल पढ़ते, हमें कैसे पता मासूम ने इज्न दिया है कि आ जाओ, अदखुल या अल्लाह अदखुल या अमीर अल मोमिनीन, मुझे कैसे पता चले उन्होंने इजाजत दी है कि मैं अंदर आ जाऊं। मासूम फरमाते अगर इज्न दुखूल पढ़ते पढ़ते आंखों से आंसू आ जाए, आंसू बड़ा कीमती है, तो समझ जाना हुसैन ने इजाजत दे दी है। अब हुसैन के हरम में आ, तभी फरमाया अभी जाकिर ने मसाए पढ़े नहीं, पढ़ना चाहता है, तुम सब के सरों के पीछे मेरी दादी जहरा खड़ी हो जाती है। दुआ के लिए हाथों को बुलंद करते हैं, खुदा ये मेरे हुसैन और हसन का आजादार है, मैं जहरा इससे राजी, तू भी इससे राजी हो जा। वल्ला अगर हुसैन की माँ राजी हो जाए ना तो बंदे की दुनिया आखिरत दोनों आबाद हो जाती। खलूस दिल से दिलों को करबला ले जाएं और सलाम करें अपने आका हुसैन को। अस्सलाम अला हुसैन व अला अली इब्न हुसैन व अला औलाद अला असहाबेल, सब मिलके अस्सलाम अला हुसैन व अला अली इब्न व अला औलाद अला अस्हाब। मेरा सलाम हो ज़ैनब की लुटी हुई चादर पे, मेरा सलाम हो बचपन में सकीना की झुकी हुई कमर पे, मेरा सलाम हो अली अकबर के छली सीने पे, मेरा सलाम हो रुबाब की उजड़ी हुई गोद पे। मैंने किसी मोमिन से कहा मोमिन अगर कोई तुझे कहे मैं तुझे इतने पैसे देता हूँ लेकिन थोड़ी देर के लिए अपने 6 महीने के बच्चे को लो, मैं उसके सर से चंद बाल खींच के निकालूंगा, क्या तू राजी हो जाएगा। कहता नहीं मौलाना चाहे दुनिया की दौलत भी दे मैं अपने बच्चे पे आँच भी नहीं आने दूंगा। मैंने कहा तसव्वुर करो हुसैन के हाथों पे नन्नी सी जान थी, मुझे नहीं मालूम मौला ने कैसे बर्दाश्त किया होगा। किसी मोमिन ने कहा मौलाना मैं पहले भी जनाओ बेसकीना पे रोता था, लेकिन अब ज्यादा रोता हूँ। मैंने कहा अब ज्यादा क्यों रोते हो, कब पहले अल्लाह ने बेटी का औलाद नहीं दिया था, लेकिन जब से बेटी घर पे हुई मुझे समझ नहीं आती हुसैन ने कैसे बर्दाश्त किया होगा। कभी जालिम सकीना को तमाचे मारते थे, कभी जालिम बच्ची को तमाचे मारता था। एक जाकिर ने इमाम हुसैन को ख्वाब में देख, इमाम ने फरमाया जाकिर तू मेरे असली मसाइब क्यों नहीं पढ़ता। कमोला में आपके सब मसाइब पढ़ता हूँ कि अल्लाह किसी बहन को भाई का ऐसा जनाजा न दिखाए। रोकर कहने लगी हसन मैंने तो सफेद कफन पहनाया था, ओ तेरे कफन को खून से रंगे किसने किया, इतने तीर लगे थे। दोनों भाइयों के जनाजे बड़े जख्मी थे। एक मोमिन को इमाम ज़ैनुल आबिदीन ने कहा मेरे बाबा के बदन पे हजार जख्म थे। ये मोमिन कहते हैं मौला इंसान के बदन पे इतनी जगह नहीं है कि हजार जख्म लगे। मौला ने रोकर कहा तू सच कह रहा है, बदन पे इतनी जगह नहीं है, लेकिन रिबोन अला रे एक जख्म पे दूसरा जख्म था। जहां जालिम ने तीर मारा वहीं पे किसी ने पत्थर मारा था। वहीं पे किसी ने मारा था, लेकिन कहां हुसैन का बदन, कहा हसन का बदन। मैं कहूंगा मौला हसन बड़े खुश नसीब हो कि भाई ने आपके जनाजे को कंधा दिया था, बहन ने आपके बदन से तीर निकाले थे, लेकिन हाय मजलूम हाय गरीब हुसैन, बदन पे इतने तीर लगे इतने नेज़े लगे। आबादे कर का बहन ज़ैनब मेरे बदन से तीर नहीं निकालोगे, रोकर का हुसैन कैसे निकालो, और ज़ालिमों ने मेरे हाथों को बांधा है। हुसैन मेरे हाथों में रस्सियां है। अला लअनतुल्लाह अलल कौम ज़ालिमीन। ऐ खुदा तुझे जख्मी इमामों के बदनों का वास्ता, हमारे मौला और आका इमाम का ज़हूर फरमा, हम सबको मौला के आवान व अंसार में शरीक फरमा, हम सब के सगीरा कबीरा गुनाह माफ़ फरमा, कब्र क़यामत में शफ़ात हुसैन नसीब फरमा। खुदा हमारे आका का ज़हूर फरमा, हम सब को उनके आबान व अंसार में शरीक फरमा। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम।